यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। स्थानीय तह निर्वाचन अन्तर्गत 715 पालिकाको अन्तिम परिणाम सार्वजनिक, अब 38 पालिकाको अन्तिम परिणाम आउन बाँकी। सम्पन्न मत परिणाममा नेपाली कंग्रेस 314, नेकपा एमाले 193 र नेकपा माओवादी केन्द्र 120 स्थानमा विजयी। प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी उपविदेश मन्त्री उज्रा जियाको भेट, आपसी हितका विविध विषयमा छलफल। र क्यानाडाको पूर्वी भेगमा शक्तिशाली आँधीबेहरीका कारण करिब 9 लाख मानिस प्रभावित।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचार विस्तारमा। स्थानीय तह निर्वाचन अन्तर्गत अब 38 पालिकाको मात्र अन्तिम मत परिणाम आउन बाँकी रहेको छ। मुलुकभरका कुल 753 पालिका मध्ये हालसम्म 715 पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कंग्रेस 314 पालिकामा, नेकपा एमाले 193, माओवादी केन्द्रले 120, जनता समाजवादी पार्टीले 21, नेकपा एकीकृत समाजवादी पार्टीले 9 र अन्य दलले 58 पालिकाको प्रमुखमा विजय हासिल गरेका छन्। काठमाडौँ महानगरपालिकामा अहिलेसम्म 110,860 मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहले अग्रता लिइरहनु भएको छ। उहाँले 40,051 मत प्राप्त गर्नुभएको छ भने नेपाली कंग्रेसका प्रमुख पदका उम्मेद्वार सृजना सिंहले 22,584 र नेकपा एमालेका प्रमुख पदका उम्मेद्वार केशव स्थापितले 21,851 मत प्राप्त गर्नुभएको छ। यसैबीच नेकपा एमालेबाट उपप्रमुख पदका उम्मेद्वार सुनिता डंगोलले 39,816 मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका तर्फबाट उपप्रमुख पदका उम्मेद्वार रामेश्वर श्रेष्ठले 13,895 मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भरतपुर महानगरपालिकामा 31,528 मतगणना गर्न बाँकी रहेको छ। महानगरको 1-20 नम्बरसम्मको 96,311 मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिलेसम्मको गणना अनुसार महानगरपालिकाको प्रमुख पदमा 5 दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहालले 8,295 मतले अग्रता लिइरहनु भएको छ भने उहाँका प्रतिपक्षी नेकपा एमालेका विजय सुवेदीले 29,633 मत प्राप्त गर्नुभएको छ। यसैबीच हामीसँग थप जानकारी दिनका लागि चितवनबाट हाम्रा संवाददाता सूर्य अधिकारी टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सूर्यजी, पछिल्लो ताजा मत परिणाम बताउनुहोस् न।
भरतपुर महानगरपालिकाको 29 वडाहरू मध्ये अहिले हाल 21 र 22 वडाको मतगणना जारी छ। यहाँ 1,27,000 मत खसेको थियो, जसमध्ये 79,744 मतगणना भर्खरै प्राप्त परिणाम अनुसार 79,744 मतगणना सकिएको छ। त्यो जस अनुसार तीमध्ये भरतपुर महानगरको गठबन्धनको तर्फबाट रेणु दाहाल हुनुहुन्थ्यो, उहाँले 39,472 मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ भने उहाँको निकटतम प्रतिद्वन्दी विजय सुवेदी उहाँले 30,690 मत प्राप्त गर्नुभएको छ। उहाँहरू दुई बीचको मतान्तर 8,782 मत रहेको छ। यसै गरी स्वतन्त्र उम्मेद्वारको तर्फबाट जगन्नाथ पौडेल हुनुहुन्थ्यो, उहाँले 12,815 मत प्राप्त गर्नुभएको छ। यसै गरी उपमेयर पदमा नेपाली काङ्ग्रेसको तर्फबाट चित्रसेन अधिकारी हुनुहुन्थ्यो, उहाँले 41,715 मत प्राप्त गर्नुभएको छ भने राप्रपाकी हिमाला गुरुङ जो उपमेयर पदमा उम्मेद्वार हुनुहुन्थ्यो, उहाँले 24,295 मत प्राप्त गर्नुभएको छ। चित्रसेन अधिकारी र हिमाला गुरुङको मतान्तर पनि 17,420 रहेको छ। हाल वडा नम्बर 21 र 22 को मतगणना जारी छ। वडा नम्बर 21 मा पनि रुख चिन्हमा जो कांग्रेसले अग्रता स्थान प्राप्त गरेको छ भने 22 मा चाहिँ कलमले अग्रस्थान हात पारेको छ।
हजुर सूर्यजी धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा संवाददाता सूर्य अधिकारी चितवनबाट पछिल्लो मतपरिणाम बारे जानकारी दिनुहुँदै। धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई 20,821 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कंग्रेसका किशोर राईले 16,059 मत प्राप्त गर्नुभएको छ। यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ऐन्द्र विक्रम बेघा 20,510 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदम प्रसाद लिम्बुले 17,606 मत प्राप्त गर्नुभयो। पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेद्वार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै रहेको हाम्रा पोखरा संवाददाताहरूले जनाइरहेका छन्। पोखराबाट थप पछिल्लो मतपरिणामका लागि हामीसँग पोखरा संवाददाता माधव पराजुली टेलिफोन सम्पर्कमा हुनुहुन्छ। माधवजी, पछिल्लो मतपरिणाम बारे अलिकति जानकारी गराइदिनुहोस् न।
पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेद्वार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै रहेको छ। गठबन्धनका उम्मेद्वार आचार्यले पछिल्लो मतपरिणाम अनुसार 43,940 मत प्राप्त गर्नुभएको छ। त्यस्तै उहाँका प्रतिस्पर्धी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार कृष्ण थापाले 40,574 मत प्राप्त गर्नुभएको छ। त्यस्तै राप्रपाका उम्मेद्वार शङ्कर खरालले 4,856 मत प्राप्त गर्नुभएको खबर चाहिँ भर्खरै हामीले प्राप्त भएको अवस्था छ।
हजुर, अरू अरू केही जानकारी छ?
भर्खरै अपडेट चाहिँ 16 नम्बरको चाहिँ भर्खरै चाहिँ सकिएको मतगणना भनेर चाहिँ खबर प्राप्त भएको छ। त्यस्तै म यहाँलाई उपमेयरतर्फ पनि जानकारी गराउन चाहन्छु। नेकपा एमालेको उम्मेद्वार मन्जु गुरुङले 45,649 मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छ। त्यस्तै गठबन्धनको तर्फबाट उपमेयरकी उम्मेद्वार नेपाली काँग्रेसकी कोपिला राणाबारले 43,654 मत प्राप्त गर्नुभएको पनि खबर हामीले प्राप्त भएको अवस्था छ।
हजुर माधवजी धन्यवाद। उहाँ हुनुहुन्थ्यो माधव पराजुली हाम्रा पोखरा संवाददाता। पोखरा महानगरपालिकाको मतगणना बारे जानकारी दिनुहुँदै सुनसरी इठरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसका उम्मेद्वार हेमकर्ण पौडेलले 33,049 मत ल्याई विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार चुङवाङ सुब्बाले 28,031 मत प्राप्त गर्नुभएको छ। यसै गरी उपप्रमुखमा एमालेका उम्मेद्वार संगीता कुमारी चौधरीले 32,436 मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेद्वार केशव कुमार विष्टले 18,031 मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैबीच हामीसँग जनकपुर संवाददाता अजय कुमार झा टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अजयजी, पछिल्लो मतपरिणाम बारे जानकारी गराउनुहोस् न।
पछिल्लो मतपरिणाम यो छ कि जनकपुर धाम उपमहानगरपालिकामा शुरूदेखि नै स्वतन्त्र उम्मेद्वार नेपाली कांग्रेसको हुनुहुन्छ मनोज कुमार शाह, उहाँले अग्रता लिइराख्नु भएको छ। उहाँले 10,256 मतसहित अहिले अग्रस्थानमा रहनु भएको छ भने उहाँलाई पछ्याउँदै नेकपा एमालेका शिवशंकर साहिराले 8,255 मतसहित दोस्रो स्थानमा रहनु भएको छ भने तेस्रो स्थानमा जनता समाजवादी पार्टीका तर्फबाट उम्मेद्वार रहनुभएका वर्तमान नगर प्रमुख लालकिशोर शाहले 4,026 मतसहित उहाँ तेस्रो स्थानमा रहनु भएको छ भने स्वतन्त्र उम्मेद्वारको रूपमा रहनुभएका बलराम महतो पनि पाँचौँ स्थानमा हुनुहुन्छ भने अहिले चौथो स्थानमा जनता लोकसपाका उम्मेद्वार हुनुहुन्छ। त्यसै गरी अहिले उपमेयरतर्फ सुरुदेखि नै अग्रता लिइराख्नुभएका तपाईँको नेपाली काङ्ग्रेसका उम्मेद्वार किशोरी शाहले 11,256 मतसहित अग्रस्थानमा रहनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रतिस्पर्धीका रूपमा रुना झाले पनि 9,255 मतसहित दोस्रो स्थानमा रहनु भएको छ भने तेस्रो स्थानमा वर्तमान उपप्रमुख रीता कुमारी झा जुन अहिले रीता कुमारी मिश्र अहिले उहाँ लोकसपाका उम्मेद्वार हुनुहुन्छ र निवर्तमान उपप्रमुख पनि हुनुहुन्छ, उहाँले तपाईँको अहिलेसम्म 4,200 55 मत सहित तेस्रो स्थानमा रहनु भएको छ भने चौथो स्थानमा खासै यहाँ प्रतिस्पर्धा देखिएको छैन। र अहिले जनकपुर धाम उपमहानगरपालिकाको 25 मध्ये अहिलेसम्म तपाईँको 24 मत परिणाम सार्वजनिक भइसकेको छ, जसमध्ये 11 वडामा चाहिँ नेपाली काङ्ग्रेस, 5 नेकपा एमाले र 1 लोसपा र 2 स्वतन्त्र उम्मेद्वार यहाँ निर्वाचित भएको यहाँलाई जानकारी गराउन चाहन्छु।
हजुर अजयजी, धेरै धेरै धन्यवाद। वहाँ हुनुहुन्थ्यो हाम्रा जनकपुर संवाददाता अजय कुमार झा। यसैबीच हामीसँग वीरगंज संवाददाता ध्रुव अधिकारी पनि टेलिफोन सम्पर्कमा हुनुहुन्छ। ध्रुवजी,
हजुर,
वीरगंजको पछिल्लो ताजा मत परिणाम पाउनु।
हजुर, मध्य प्रदेशको एक मात्रै महानगरपालिका वीरगंज महानगरपालिकामा अहिले पछिल्लो अपडेट अनुसार 5 गठबन्धनको तर्फबाट जसपाका मेयर पदका उम्मेद्वार राजेश मान सिंह ले एमाले लोसपाका गठबन्धन छ, एमाले लोसपा गठबन्धनका उम्मेद्वार विजय सरावगीलाई फराकिलो मत अन्तरले चाहिँ अग्रता लिइरहेको अवस्था छ। हालसम्म वीरगंज महानगरपालिकाको 69,475 मत गणना हुँदा प्राप्त पछिल्लो जानकारी अनुसार 5 गठबन्धनका उम्मेद्वार हुनुहुन्छ राजेश मान सिंह, उहाँ नेकपा एमालेका विजय सरावगी भन्दा 16,111 मतान्तरले चाहिँ अगाडि हुनुहुन्छ। सिंहले 33,919 मत ल्याएको अवस्था छ भने नेकपा एमालेका उम्मेद्वार ले चाहिँ 17,808 मत प्राप्त गरेको अवस्था छ। यता उपप्रमुखमा पनि 5 गठबन्धनको तर्फबाट नेपाली कङ्ग्रेसका चाहिँ इम्तियाज आलमले अग्रता कायमै राख्नु भएको छ। आलम निकटतम प्रतिद्वन्दी एमाले लोसपा गठबन्धनका उम्मेद्वार पुरुषोत्तम लाल झा भन्दा 17,309 मत बढीले अग्रता उहाँले लिएको अवस्था छ। आलमले 23,129 मत पाउँदा झाले चाहिँ जम्मा 5,820 मत ल्याएको अवस्था छ। त्यस्तै उपप्रमुखमा राप्रपाकी बिना जयसवालले 43,090 मत ल्याउनु भएको छ। यसरी अहिले वीरगंज महानगरपालिकामा आजसम्म 32 वाडा छन्। आजसम्म अहिलेसम्म 23 वाडाको मतगणना सकिएको अवस्था छ भने अहिले अन्य वाडाको चाहिँ अरू 9 वाडाको चाहिँ मतगणना अहिले जारी रहेको छ। मतगणना सम्पन्न भएका वाडा मध्ये नेपाली कङ्ग्रेसले 8 वाडामा विजय हासिल गरेको छ, जसपाले 9 वाडामा विजय भएको छ भने नेकपा एमाले 5 वाडामा विजय भएको अवस्था छ। यता लोसपाले 1 वाडा गरेर 23 वाडाको मतगणना सम्पन्न भइसकेको अवस्था हो वीरगंजको।
हजुर ध्रुवजी, धेरै धेरै धन्यवाद। वहाँ हुनुहुन्थ्यो ध्रुव अधिकारी वीरगंजबाट। कैलालीको धनगढ़ी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वार गोपाल हमाल 26,865 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेद्वार नेपाली कंग्रेसका नृप बहादुर वडाले 14,817 मत प्राप्त गर्नुभएको छ। यस्तै उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार कन्दकला राणा 15,479 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार शान्ति अधिकारीले 12,670 मत प्राप्त गर्नुभएको छ। बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसका पूर्ण प्रसाद आचार्य 14,153 मत प्राप्त गरी विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खिल प्रसाद भूषालले 12,185 मत प्राप्त गर्नुभयो। त्यस्तै उपप्रमुखमा कंग्रेसकै संगीता सुवेदीले 14,074 मत प्राप्त गरी विजय हुनुभएको छ। बाराको बारागढ़ी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार अशोक कुमार जयसवाल 5,426 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बृजकिशोर प्रसादले 3,042 मत प्राप्त गर्नुभएको छ। यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीकै लक्ष्मी देवी रायले 4,366 मत प्राप्त गरी विजयी हुनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेद्वार कलाउनी थरूनीले 3,621 मत प्राप्त गर्नुभयो। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा एमालेका राम लखन मलाह 5,854 मत प्राप्त गरी विजयी हुनुभएको छ। त्यस्तै उपप्रमुखमा एमालेकी मीरा कुमारी यादवले 6,197 मत प्राप्त गरी विजयी हुनुभएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका विद्यानन्द चौधरी 2,895 मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजु देवी यादव 2,472 मत प्राप्त गरी विजयी हुनुभएको छ। सप्तरीकै रूपनी गाउँपालिकाको अध्यक्षमा लोसपाका दिनेश कुमार यादव 4,269 मत प्राप्त गरी विजयी हुनुभएको छ। त्यस्तै गाउँपालिका उपाध्यक्षमा लोसपाकै पुष्पा श्रेष्ठले 3,710 मत प्राप्त गर्नुभई विजयी हुनुभएको छ। धनुषाको छिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका सुखदेव यादव 7,913 मत ल्याई विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कंग्रेसका योगेन्द्र पञ्जियारले 7,300 मत प्राप्त गर्नुभयो। उपप्रमुखमा नेपाली कंग्रेसकी रचना श्रेष्ठले 7,550 मत ल्याई निर्वाचित हुनुभएको छ। 16 स्थानीय तह रहेको रूपन्देहीमा 13 पालिकाको मतगणना सकिएको छ भने तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकाको मतगणना जारी रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतपरिणाम आएका 13 पालिका मध्ये गठबन्धनको तर्फबाट नेपाली कंग्रेसले 8, एमाले 3 र एक एक पालिकामा जनता समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीले जीत हासिल गरेको छ। गठबन्धनको तर्फबाट कंग्रेसले बुटवल उपमहानगरपालिका, सैना मैना नगरपालिका, सिद्धार्थ नगरपालिका, सुदोदन गाउँपालिका, सियारी गाउँपालिका, कञ्चन गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मायादेवी गाउँपालिका जितेको हो। एमाले देवदह नगरपालिका, ओम सतिया गाउँपालिका र गैडहवा गाउँपालिका जितेको छ। जनता समाजवादी पार्टीले रोहिणी गाउँपालिका र जनता प्रगतिशील पार्टीले मर्चवारी गाउँपालिकामा जीत हासिल गरेको निर्वाचन कार्यालय रूपन्देही जनाएको छ। सिराहाको बरियार पट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका सन्तोष कुमार महतो 3,844 मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपाध्यक्षमा कंग्रेसका ममता कुमारी यादव 3,997 मत प्राप्त गरी विजयी हुनुभएको छ। कैलालीका 13 पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। धनगढ़ी उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएसँगै कैलालीका 13 पालिकाको मतपरिणाम सार्वजनिक भएको हो। धनगढ़ी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार गोपाल हमालले 26,865 मत प्राप्त गरी निर्वाचित हुनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवाधिकार उपविदेश मन्त्री उजरा जिया नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। प्रधानमन्त्री निवास बालुवाचारमा आज भएको भेटवार्तामा उहाँहरू बीच नेपाल अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधि मण्डललाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजक समेत रहनुभएका जिया 3 दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आइपुग्नु भएको हो। आजै परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग पनि संयुक्त राज्य अमेरिकाका उपविदेश मन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्यो। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरू बीच द्विपक्षीय बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यसै गरी गृहमन्त्री बालकृष्ण खाँडसँग पनि अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री जियाले शिष्टाचार भेट गर्नुभयो। उहाँहरूबीच आज गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो। नेपाली कंग्रेसका महामन्त्री गगन थापाले देश विकासमा सबै नागरिक जागरूक हुनुपर्ने बताउनु भएको छ। अर्थविज्ञ डाक्टर स्वर्णिम वाग्लेको अतृप्त अवसर पुस्तक विमोचन तथा समसामयिक अर्थ राजनैतिक विमर्श सम्बन्धी बहस कार्यक्रममा महामन्त्री थापाले सरकारले नै सबै काम गर्न नसक्ने भएकाले विकासमा जनताको सक्रिय सहभागिता आवश्यक हुनुपर्ने बताउनुभयो। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समाजशास्त्री उषा झाले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा ध्यान दिन सके आर्थिक विकास र मानव संसाधन विकासमा सघाउ पुग्ने बताउनुभयो। पुस्तकका लेखक अर्थविज्ञ डाक्टर स्वर्णिम वाग्लेले विकासको खाका पहिलेदेखि नै तयार गरेर राजनैतिक पार्टीले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। पछिल्लो समय अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा मंकी पक्स भाइरस फैलिएको छ। पहिलो चोटि बाँदरमा भेटिएको मंकी पक्स भाइरस मानिसमा पनि देखिन थालेपछि विश्वभरि नै उच्च सतर्कता अपनाउन थालिएको छ। यद्यपि हाल नेपालमा यसको जोखिम नभए पनि सावधानी अपनाउन आवश्यक भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी शुरू गरिएको जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
कोरोना महामारीको जोखिम विस्तारै कम भएर सामान्य अवस्थामा फर्किन थालेको विश्व समुदायमा फेरि मंकीपक्स नामको नयाँ भाइरस देखिन थालेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वका सबै मुलुकलाई सावधानी अपनाउन आग्रह गरेको छ। पहिलो पटक सन् 1970 अफ्रिकी देश कंगोमा मानिसमा देखा परेको मंकीपक्स भाइरस त्यसभन्दा अगाडि अनुसन्धानमा राखिएका बाँदरहरूमा देखा परेकाले यसलाई मंकीपक्स भनिएको हो। विगतमा पश्चिम र मध्य अफ्रिकामा सीमित रहेको यो भाइरस पछिल्लो समय एसियामा सन् 2019 सिंगापुरमा देखा परेको थियो। गरी मंकीपक्स भाइरस ससाना स्तनधारी जनावर जस्तै मुसा, लोखर्के र बाँदरका विभिन्न प्रजातिहरूबाट सर्न सक्ने देखिएको छ। शुरूमा जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा भने संक्रमितको थुक्का छिटाहरू, संक्रमितले लगाएका लुगाहरू लगायतबाट सर्न सक्ने सरूवारोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो।
मानिसमा संक्रमण भएपछि चाहिँ मानिसबाट मानिसमा पनि सर्ने गर्दछ। व्यक्तिको चाहिँ थुकको छिटाहरू जुन छ त्यसबाट चाहिँ अर्को व्यक्तिको नाक, मुख, आँखा अथवा कुनै शरीरमा खुल्ला छ अथवा घाउ भएको कारण विभिन्न कारणले गर्दाखेरि त्यस्तो ठाउँ पर्यो भने पनि यो सर्न सक्छ भन्ने छ र संक्रमित व्यक्तिले लगाएको लुगाहरूबाट पनि यो सर्न सक्छ। यद्यपि यो भन्दै गर्दाखेरि चाहिँ कोभिडै जस्तो चाहिँ सहजै रूपमा एकदम छिटो सर्ने अहिलेसम्म चाहिँ त्यो देखेको चाहिँ छैन।
मंकीपक्स भाइरस संक्रमण भएको 5-21 दिनभित्र लक्षण देखिने हुन्छ। शुरूको अवस्थामा अन्य रोगसँग मिल्दो जुल्दो जस्तै ज्वरो आउने, टाउको दुख्ने, ग्रन्थीहरू सुनिने जस्ता लक्षणहरू देखिने गर्छ भने बिस्तारै अनुहार तथा शरीरमा पानीका फोका जस्ता बिमिरा देखिने हुन्छ। अन्य विभिन्न रोगहरूसँग यसको लक्षण मिल्दो जुल्दो भएकाले स्वास्थ्य कर्मीले समेत तुरन्त रोगको निदान गर्न जटिल हुन सक्ने भएकाले सावधानी अपनाउन जरूरी रहेको डाक्टर पुन बताउनुहुन्छ।
भारतले समेत पछिल्लो केही दिनदेखि निगरानी बढाउँदै गर्दाखेरि हामीले पनि यसमा केही निगरानी बढाउनु पर्ने हो कि भन्ने चाहिँ मलाई लाग्दछ। जो व्यक्तिमा शरीरमा बिमिराहरू देखिन थाल्यो र त्यो व्यक्ति यदि केही गरी हाल फैलिरहेको देशहरूबाट फर्केर आएको हो र 21 दिनभित्र आएको हो भने
मंकी पक्स भाइरसको नेपालमा भने हाल जोखिम नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंकी पक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कता आवश्यक भएको भने जनस्वास्थ्यविदहरूको धारणा छ। नेपालमा मंकी पक्सको जोखिम आउन नदिन सरकारले सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो।
अहिलेका लागि नेपालमा मंकी पक्सको विषयलाई लिएर चिन्ता गर्नुपर्ने, डराउनु पर्ने त्यस्तो कुनै अवस्था अहिलेसम्म छैन। थप विस्तृत विवरणहरू आउँदै जाँदा त्यसै अनुसार सरकारले आवश्यक तयारीहरू पनि गर्छ। हामी सम्बन्धित निकायहरूसँग एकदमै नजिकको समन्वयमा छौँ। अहिलेका लागि मंकी पक्सको विषयलाई लिएर हामी चिन्तित पर्ने छैन।
हालसम्म मंकी पक्स भाइरस अमेरिका र युरोप लगायत 11 देशमा फैलिसकेको छ भने 80 मानिसमा संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको तथ्याङ्क छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
बागलुङमा चट्याङ लागेर आज 1 मृत्यु भएको छ भने 3 गम्भीर घाइते भएका छन्। चट्याङ लागेर जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर 7 गालढुङका 19 बालचन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राणाले जानकारी दिनुभयो। घाइते सबैको अवस्था गम्भीर रहेको र उनीहरूको पाल्पास्थित मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस वर्षको धुसुवा सायमी सृजना पुरस्कार ललित कलाकर्मी गोविन्दलाल सिंह डंगोललाई प्रदान गरिएको छ। त्यसै गरी गंकी धुसुवा वसुन्धरा पुरस्कार साहित्यकार नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ। गंकी धुसुवा वसुन्धरा प्रतिष्ठानले काठमाण्डौमा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले जनही 50,000 रूपियाँ राशिको सो पुरस्कार उहाँहरूलाई प्रदान गर्नुभयो। सो अवसरमा कुलपति उप्रेतीले प्रतिष्ठानको नेपाली साहित्य र कलाकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरी साहित्य क्षेत्रलाई प्रोत्साहन गरेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। क्यानाडाको पूर्वी भेगमा शक्तिशाली आँधीबेहरीका कारण 4 मृत्यु भएको छ भने करिब 9,00,000 मानिस विद्युतबाट वञ्चित भएका छन्। ओन्टारियो र क्यूबेक प्रान्तहरू बढ़ी आँधीका कारण प्रभावित भएको अधिकारीहरूले बताएका छन्। प्रति घण्टा 132 किलोमिटरको तीव्र गतिमा आएको आँधीका कारण धेरै मानिस घाइते भएका बताइएको छ। युक्रेनले आफ्नो कुनै पनि सीमा क्षेत्र दिने गरेर रूससँग युद्ध विराम सम्झौता नहुने स्पष्ट गरेको छ। युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले रूससँग सम्झौता गर्नु भनेको लामो समयसम्म रक्तपात लम्ब्याउनु हो भन्नुभयो। रूसले युक्रेनको पूर्वी डोनबास क्षेत्रहरूमा भीषण आक्रमण जारी राखेको छ भने हिजै मारियोपोल क्षेत्रमा नियन्त्रण कायम गरेको थियो। अब आर्थिक समाचार अर्जुन श्रेष्ठबाट।
नेपाल राष्ट्र बैंकले आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढ़ाइएको जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको एक कार्यक्रममा गवर्नर महाप्रसाद अधिकारीले निक्षेप बढ़ोस् भनेर नभई आयातित वस्तुको उपभोग घटोस् भनेर ब्याजदर बढ़ाइएको बताउनुभयो। एक वर्षमा आयात गर्ने वस्तु 10 महिनामै आयात भइरहेको बताउँदै उहाँले वर्षेनी आयात बढ़दै जानु चिन्ताको विषय भएको बताउनुभयो। आयातमा आधारित अर्थतन्त्रले मूल्य वृद्धिमा सहयोग गरेको भन्दै उपभोग्य वस्तुमा बढ़ेको आयातले मुद्रा स्फीति पनि प्रभावित भइरहेको उहाँको भनाई थियो। उहाँले अहिलेको अवस्थामा निजी क्षेत्रले बढ़ी नाफामा जोड़ दिनुभन्दा पनि अर्थतन्त्र बचाउन लाग्नुपर्ने धारणा राख्नुभयो। पाल्पा रामपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रमण बहादुर थापाले नगरको आर्थिक समृद्धिका लागि कृषि र उद्योगलाई प्राथमिकता दिने बताउनु भएको छ। नागरिकको आय स्तर वृद्धि गर्ने मुख्य आधार कृषि र उद्योग भएको भन्दै नगर प्रमुख थापाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर अबको 5 वर्ष काम गर्ने उल्लेख गर्नुभयो। उहाँले कृषि व्यवसायमा लाग्ने युवालाई 30 लाख रूपियाँसम्म 2 वर्षका लागि ब्याज अनुदान, कृषक वर्गीकरण गरी सोका आधारमा बिना धितो 5 लाख रूपियाँसम्म अनुदान सहयोग दिने जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउनुभयो। चितौन जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै 5 दिन लाग्ने भएको छ। हावाहुरीका कारण भरतपुरका विभिन्न स्थानमा ढलेका पुललाई व्यवस्थित गरेर पूर्ण रूपमा विद्युत सञ्चालन गर्न अझै 5 दिन लाग्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो। जिल्लाको सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितौनको रत्नगर खैरनीसम्म विद्युत प्रवाहमा समस्या भएको र करिब 30 लाख रूपियाँको सामग्री क्षति भएको केन्द्रका इन्जिनियर पौडेलले जानकारी दिनुभयो। गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिरको पहिचान र पुरातात्विक वस्तुको संरक्षण गर्न संग्रहालय निर्माण थालिएको छ। मन्दिरको प्रवेशद्वारमा निर्माण थालिएको 2 तले संग्रहालय भवनमा कालिका मन्दिरसँग जोड़िएका पुरातात्विक वस्तु, कालिका मन्दिरको इतिहास लगायतका जानकारी संग्रहालयमा राखिने कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ। संग्रहालय भवन निर्माणका लागि संघीय सरकारको सघन तथा भवन डिभिजन कार्यालय बागलुङले 90 लाख रूपियाँ विनियोजन गरेकोमा 61 लाख रूपियाँ मा ठेक्का सम्झौता भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
सिक्किममा जारी कञ्चनजङ्घा सिल्ड ए डिभिजन लीगमा नेपाल पुलिस क्लबले स्कोप क्यापिटल्समाथि 10 विकेटको जित हात पारेको छ। जितको लागि 77 रनको विजय लक्ष्य पछ्याएको पुलिसले 7.2 ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। पुलिसका ओपनर पवन सराफले 25 बलमा 4 चौका र 4 छक्का सहित 42 रनमा अवजित रहे। अनिल कुमार शाह 19 बलमा 5 चौका सहित 24 रनमा अवजित रहे। त्यसअघि सिक्किमको रोङबाङमा टस जितेर पहिला ब्याटिङ रोजेको सोम 20.4 ओभरमा 76 रनमा अल आउट भएको थियो। युस्कुमको लागि सौरभ प्रसादले 12 बलमा 3 चौका सहित सर्वाधिक 17 रन बनाए। मनोज शर्माले 14, विपिन शर्मा 5 र निखिल गौतम 9 रनमा आउट भए। पुलिसका लागि बायाँ हाते तीव्र गतिका युवा बलर प्रतिश जीसीले 5 ओभरमा 1 मेडल सहित 15 रन खर्चेर 2 विकेट लिए। गुलशन झाले 5 ओभरमा 22 रन खर्चेर 2 विकेट लिए। राशिद खानले 5 ओभरमा 17 रन खर्चेर 2 विकेट लिए। पुलिसले दोस्रो खेलमा रोयल नर्थ भोर्दसमाथि 7 विकेटले हराएको थियो। पहिलो खेल एचआरसीसी नाम्चित विरूद्ध पुलिसले निर्धारित 40 ओभरमा 302 रनमा अल आउट भएको थियो, तर वर्षाको कारण दोस्रो इनिङ हुन नसक्दा खेल रद्द हुन पुगेको थियो। नेपालका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले पर्सिस केदरी एएफसीबाट इन्डोनेसियाको लिगा 1 फुटबल खेल्ने भएका छन्। पर्सिकले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट रोहितलाई अनुमोदन गरिएको जनाएको छ। रोहितले यसअघि पर्सिजा जाकर्ताबाट खेलेका थिए, तर रोहितले आइतबार सामाजिक सञ्जालबाट जाकर्ता छाडेको जनाएका थिए। रोहितले 5 वर्ष जाकर्तामा बिताएर पर्सिक आएका हुन्। रोहित 2017मा जाकर्ता अनुमोदित भएका थिए। जाकर्ताका लागि रोहितले लिग सहित 4 उपाधि जितेका थिए। 30 वर्षीय रोहितको यो तेस्रो इन्डोनेसियाली क्लब हो।
अब मौसम आगामी 24 घण्टामा प्रदेश नम्बर एक मधेस प्रदेश बागमती र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 3.6 मिलिमिटर। काठमाण्डौको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा 7.7 मिलिमिटर। पोखराको अधिकतम 25.2 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 3.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। स्थानीय तह निर्वाचन अन्तर्गत 715 पालिकाको अन्तिम परिणाम सार्वजनिक, अब 38 पालिकाको अन्तिम परिणाम आउन बाँकी। सम्पन्न मत परिणाममा नेपाली कंग्रेस 314, नेकपा एमाले 193 र नेकपा माओवादी केन्द्र 120 स्थानमा विजयी। प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी उपविदेश मन्त्री उजरा जियाको भेट, आपसी हितका विविध विषयमा छलफल। र क्यानाडाको पूर्वी भेगमा शक्तिशाली आँधी बेहरीका कारण करिब 9,00,000 मानिस प्रभावित। अवस्थ साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।